آج کی رات شب جمعہ ہے، تو ہر شب جمعہ مجلس کا بھی موضوع کچھ مختلف ہو جاتا ہے، اور چونکہ اختتام مجلس میں نواخانی فوراً ہونی چاہیے، تو دو اہم دعائیں ہم شروع میں فارغ ہو جاتے ہیں. پہلا تو آج کی رات اپنے تمام مرحومین کو یاد کرنے کی رات ہے، تو تمام مرحوم مومنین و مومنات خصوصاً جو لوگ آج کی مجلس میں ہیں، شرکت کرنے والے ہیں ابھی سے لے کے اختتام تک، ان کے خاندان کے تمام مرحومین، ایک سورہ فاتحہ. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین الرحمن الرحیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. پروردگارہ تمام مرحوم مومنین اور مومنات خصوصاً حاضرین مجلس کے خاندان کے تمام مرحومین کو اعلی علیین میں جوار اہل بیت سے ملحق فرما. اور دوسرا جو فریضہ میں شب جمعہ انجام دیتا ہوں وہ یہ ہے کہ دنیا بھر میں بہت سارے صاحبان ایمان مرد اور عورتیں بیمار ہیں، تو بیمار کی شفایابی کے لیے آیہ امن یجیب. بسم اللہ الرحمن الرحیم. امن یجیب المضطر اذا دعاه ویکف السوء. 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 پروردگار، اس آیہ کریمہ کا واسطہ، بیمار کربلا کا واسطہ، ہمارے تمام بیماروں کو، خصوصاً تین مختلف بیماروں کے بارے میں خصوصی التماس کی گئی، ان سب کو شفاء کاملہ عطا فرما. لا حول ولا قوة الا باللہ العلی العظیم. بسم اللہ الرحمن الرحیم. الحمدللہ الملک الحق المبین وهو رب العالمین، والصلاة والسلام على سید المرسلین وخاتم النبیین ورحمة للعالمین وشفیع المذنبین والمخاطب بطه وياسين ابي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين اذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما على بقية الله في الأرضين وحجته على العالمين الإمام المنتظر والحجة الثاني أشر. اللهم أجل فرجه وقرب زمانه وكسر أنصاره وأهلك أعداءه. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد وقوله الحق. بسم الله الرحمن الرحيم. الله الصمد. وقال يا أيها الذين آمنوا إن تنصروا الله ينصركم ويثبت أقدامكم. معرفة أصحاب إمام. إمام کے صحابی، وہ معصومین بھی جو بظاہر اس دنیا سے گزر گئے، اور یہ لفظ اچھا نہیں ہے، شہید ہو گئے، اور وہ امام کے جو ابھی ہے، ان کے اصحاب، آوان، انصار، مددگار، ساتھ دینے والے، آخر وہ کون تھے اور ان کی کیا خصوصیات. بات کل تمہید کی تھی، اور آج بھی تقریباً کچھ تمہیدی باتیں رہیں گی، لیکن جیسا کہ میں نے کل کی مجلس کے آخری جملے میں عرض کیا تھا کہ باتوں باتوں میں پانچ بہت اہم خصوصیات آ گئیں جن کو بعد میں الگ الگ کر کے واضح کیا جائے گا. اور آج بھی ایسا ہی ہوگا کہ دو تین باتیں اتنی تیزی کے ساتھ اور موضوع کا اعلان کیے بغیر آئیں گی, لیکن بس کل سے جو آنے والا کل ہے پھر یہ تمام چیزیں ایک ترتیب کے ساتھ آئیں گی. تو بات یہ ہو رہی ہے کہ قل ہو اللہ احد, اللہ ایک, لا شریک لہ وحدہ لا شریک لہ, اس کا کوئی شریک نہیں. وہ ساری کائنات کا نظام چلا رہا بلا وزیر ولا مشیر ولا شریک, پوری کائنات کا نظام وہ چلا رہا ہے تن تنہا, نہ اسے کسی وزیر کی ضرورت ہے جو اس کا بوجھ اٹھائے, وزیر کے لفظی معنی یہی, نہ اسے کسی مشیر کی ضرورت ہے جو مختلف معاملات میں اسے مشورہ دے, اور نہ اسے, اب ایک دو جملے ایسے ہیں جسے میں بہت احتیاط کے ساتھ کہا کرتا ہوں, اور نہ ہی اسے بندوں میں سے کسی کی حمایت و مدد کی ضرورت. ایک ہوتا ہے شریک, ایک ہوتا ہے مشیر, ایک ہوتا ہے وزیر, ایک ایک اس سے ہٹ کر بالکل, لیکن کچھ حامی مل جائے آدمی کے تو آدمی, یعنی سپورٹر, تو آدمی کا کانفیڈنس بہت زیادہ بڑھ جاتا ہے جو اس کے بغیر بھی وہ کام کر رہا ہوتا. حدیث قدسی کا ایک جملہ کل آتے آتے رہ گیا کیونکہ حدیث قدسی کی وضاحت ہونے لگی, اور وہ جملہ یہ ہے کہ پروردگار کا یہ اعلان کہ لوج تم اثقلان, اگر تمام جنوں انس مل کر میری اطاعت و فرما برداری شروع کر دیں, جو میری کبریائی ہے, جو میری عظمت ہے, جو میرا رتبہ ہے, اس میں جو کے دانے کے برابر اضافہ نہیں ہوگا, اور اگر تمام جن و انس بلکہ تمام مخلوقات عالم مل کے میری مخالفت شروع کر دے, تو جو میرا رتبہ ہے, جو میری کبریائی ہے, جو میری عظمت ہے, جو میری شان ہے, جو میرا اسٹیٹس ہے, جو کے دانے کے برابر اس میں کمی نہیں آئے گی. تمہارے اطاعت کرنے سے خدا طاقتور نہیں ہوتا ہے, تمہاری نافرمانی کرنے سے خدا کمزور نہیں ہوتا. دیکھیں حالات دنیا کے کچھ ایسے کہ ان الفاظ کو دوسرے انداز سے بھی پیش کیا جا سکتا تھا, لیکن فی الحال موضوع اتنا نازک ہے کہ میں بس یہی اسی انداز سے بات کر رہا ہوں کہ بھائی خدا کو نظام تو چلانا, لیکن اگر 2 بلین لوگوں کے سجدے اس کی بارگاہ میں ہوں تو ذرا اور آسانی ہو جائے, یا نظام تو چلانا ہے لیکن اگر 2 بلین لوگ اس کے خلاف, میں نے کہا نا کہ اس وقت ہمارا ملک اور اطراف اور یہ ساری چیزیں ایسی ہیں کہ کچھ ایسی مثالیں زبان پہ آ کے رک جاتی کہ 2 ملین افراد 2 بلین افراد اللہ کی مخالفت پہ اتار آ جائیں تب بھی کوئی فرق نہیں پڑتا. اور یہاں پہ اگر یہ چیز سمجھ میں آ جائے نا, تو وہ جو بہت سے لوگ نماز وغیرہ کا مذاق اڑاتے ہیں, یا بہت سی عورتیں حجاب کا مذاق اڑاتی, یا بہت سے مرد داڑھی کا مذاق اڑاتے ہیں, اچھا وہ تو بہت سارے لوگ ہیں, لیکن جتنے بھی اللہ کے نافرمان ہیں سب کی دلیلیں الگ الگ ہوتی ہیں. ایسا نہیں ہے کہ سارے بے نمازی ایک ہی آرگومنٹ کرتے ہوں, کچھ ذرا سے غیرت دار ہوں گے وہ نماز نہیں پڑھیں گے لیکن نماز کی مخالفت کیے بغیر کوئی عذر پیش کر دیں گے, کوئی ایکسکیوز لے کر آ جائیں گے, اپنی کوئی مجبوری بتائیں گے, اور کچھ ایسے ہوں گے جو اس انداز کی بات کریں گے جو اس وقت کا میرا موضوع کا ایک جملہ اٹک گیا, اور وہ یہ کہ اللہ کو ہماری نمازوں سے کیا فائدہ, یہ اللہ کی عظمت بیان کریں گے وہ کہ اللہ عظیم ہے, اس سے بڑا کوئی ہے ہی نہیں, تو ہمارے سجدے اللہ کو کوئی فائدہ نہیں پہنچاتے, ہماری نمازیں اللہ کو کیا فائدہ, رمضان میں ہمارا فاقہ اللہ کو کیا فائدہ, حجاب بھئی اللہ کو حجاب سے کیا مل رہا, داڑھی, اب یہ ساری باتیں کہہ کے اس سے اللہ کو کچھ نہیں مل رہا, اس کی مخالفت کرے تو کیا حرج, ہاں انسانیت کی خدمت کرو, कितना मुझे अपने आप को रोक रोक के बात आप तक पहुंचाना पड़ रही, और ये वो चीज है जो इस सदी से उसी में पहले से आ गई कि आज अगर तमाम इंसान मिलकर ये तय कर लें कि आज से अल्लाह की हर बात हमें मानना, कहीं पर भी मुखालिफत नहीं होगी, तब भी अल्लाह को कोई फायदा नहीं, और सारी औरतें बेहिजाब हो जाए, सारे मर्द दाढ़ी शेव कर ले तो अल्लाह का कोई नुकसान नहीं। अगर यह चीज समझ में आ जाए इसके बाद का जुमला कि हर इबादत जो हम करते हैं वो हमें उसका फायदा होता, और हर गुनाह जो करते हैं हमें उसका नुकसान होता। मौला से मंसूब एक जुमला है, पता नहीं है रिवायत मोतबर है कि मोतबर नहीं, कि मौला ने जो ये इरशाद फरमाया, लेकिन इस किस्म का कलाम अपने लिए नहीं होता है, चाहे लफ्ज अपने लिए इस्तेमाल किया जाए, अपने लिए नहीं होता है जब मासूम की जबान पर आए। और वो यही ना कि आज तक मैं किसी के हक में कोई नेकी नहीं की, और आज तक मैंने किसी को कोई नुकसान नहीं पहुंचाया, तो अगला जुमला तो मासूम के लिए भी समझ में आ रहा है लेकिन पहला। और फिर वजाहत की मौला ने, तो चाहे ये कलाम मौला का ना हो, हदीस ज़ईफ हो या गलत हो, ये भी हर बार मुझे बताना पड़ता है कि ये दो अलग अलग कैटेगरीज हैं हदीस की, हदीस ज़ईफ होना अलग चीज है, हदीस गलत होना अलग। हमारे यहां लोग इसको मिक्सअप कर देते हैं, कल हदीस कुदसी और हदीस मासूम का जिक्र आया, और ये उसी से मिली हुई एक बात है, तो हाथ के हाथ इसको भी याद दहानी के तौर पर बार बार आप उलमा से सुनते हैं, मैं खुद कई बार बता चुका हूं, लेकिन इतना बताने के बावजूद हर साल अय्याम अज़ा में कुछ शोशे फेसबुक और व्हाट्सएप और इस किस्म के जदीद कम्युनिकेशन के जराए में छोड़ दिए जाते हैं कि फिर याद दिलाना पड़ता कि ये दो चीजों को कभी मिलाइएगा नहीं, ये दो बिल्कुल अलग चीजें। जो कल भी बात आ गई थी कि दाढ़ी का हदीस है तो ज़ईफ भी, ज़ईफ हदीस अलग चीज है, झूठी हदीस अलग चीज है। अरबी में झूठी हदीस को कहते हैं हदीस मौजू, मौजू यानी बनाई हुई हदीस जिसे वजह किया गया। अब मैं बहुत मुश्किल उर्दू बोलने का तो आदि हूं नहीं, लोग मिक्सअप कर देते हैं। अगर किसी भी तारीखी और मजहबी वाकये के बारे में कभी ये जुमला किसी बहुत बड़े आलिम या मर्जे की जबान पर भी आ जाए कि ये हदीस ज़ईफ है, तो इसका मतलब झट से लोग ये निकालते हैं, ये तीन लफ्ज मिंबर की शान के खिलाफ हैं, पता नहीं क्यों मेरी जबान पे आ जाते हैं, आज की मजलिस में भी शायद आ जाए झट खट पट, ये तीनों अल्फाज बाजारों में तो अच्छे लगते हैं मिंबर पे नहीं, लेकिन झट से लोग नतीजा निकालते हैं कि जी इतने बड़े आलिम ने लिख दिया कि यह हदीस ज़ईफ है। ज़ईफ लिखा, ये नहीं लिखा कि झूठी, ये नहीं लिखा कि मौजूद, ज़ईफ हदीस पे न सिर्फ ये कि अमल होता है, बल्कि अगर आपको लिस्ट बताई जाए कि हमारे माशरे में क्या क्या चीजें ऐसी मजहबी राइज हैं जो हम नहीं आप नहीं बड़े बड़े उलमा और मराजे भी अमल करते हैं, हदीसें उसकी ज़ईफ है। तो जो लोग ये उसूल बना के बैठे हैं कि ज़ईफ लिख दिया उन्होंने इसका मतलब ये चीज गलत है, ज़ईफ लिख दिया इसका मतलब है कि काम ना करो, और तो और अब अंदाजा करें जिहालत का या हिमाकत का या जानबूझ के हदीस किसा तक इसकी लपेट में ले ली गई कि जी वो फुला मर्जे ने कहा कि यह हदीस बहुत ज़ईफ, ज़ईफ कहा ना। मसलन अगर मौजू हमारा कुछ और है, आर्गुमेंट का वक्त नहीं है, और जब कल की हदीस कुदसी से एक रब्त मिला था तो एक चीज की वजाहत का मौका मिला, वरना अब वक्त आ गया कि हम अपने असल मौजू पे आ जाएं। लेकिन ये भी एक खसूसियत मारेफत असाब इमाम का हिस्सा है, जो लोग पूरी मजलिस शुरू से सुन रहे हैं वो समझ भी रहे होंगे, लेकिन बात अभी वाजे हो जाए। ज़ईफ लिखा है ना, मौजू तो नहीं लिखा है ना, ये तो नहीं लिखा है ना कि झूठी चीज बनाई गई, बल्कि एक और एहतियात मराजे कराम की समझिए, अब वो खाली समझने के लिए नहीं, अपनी जिंदगी में उसको नाफिज कर, वो यह है कि बाज जगह पर खास तौर पे किताबों में नहीं, किताबों में भी यह चीज है, लेकिन जो मैं इस वक्त मिसाल दे रहा हूं वो ये है कि बाज जगहों पे, बाज जियारतें कि भाई इस जगह पर यह वाकया पेश आए। हज उमरा और जियारत में बहुत ज्यादा लोगों ने ज्यादतियां भी की हैं, वो एक अलग मौजू है, और इसलिए मेरा पसंदीदा मौजू है कि अल्हम्दुलिल्लाह इन तीनों से मेरा खासा तवील अरसे से ताल्लुक है, तो अपनी आंखों से भी देखता हूं। यह खाली सादात के बारे में मशहूर नहीं है, यह जियारतों के लिए भी मुझे मालूम है। नऊज़ु बिल्लाह सादात की तौहीन नहीं कर रहा हूं भाई। एक आदमी कहता है मैं सैयद हूं, लोग कहते हैं हमें शक, दूसरा कहता है सैयद हूं, लोग कहते हैं हमें यकीन, क्योंकि उनको हम नहीं जानते, आप तो हमारे सामने सैयद बने हैं कन्फर्म, हमें तो यकीन आप हमारे सामने बने हैं सैयद। तो अब ये जियारतें और हज और उमरे की बात जगह वो हमारे सामने बनी है, क्या थी और क्या बना दी गई, लेकिन इनमें से बहुत सो के बारे में आप महाराजी से पूछिए, उनका ज्यादा से ज्यादा ही जवाब होता है लम यसबुत इंदी, मेरे पास ये चीज साबित नहीं। ये नहीं कहते कि गलत, ये नहीं कहते हां बिल्कुल ही कोई झूठी चीज हो, किसी की सड़ी फुसी प्यास को बिकवाने के लिए कोई चीज बना दी जाए वो तो अलग बात है, लेकिन जहां जरा भी इम्कान होता है वो कहते मेरे नजदीक साबित नहीं। ये नहीं कहते कि दूसरों के नजदीक भी नहीं है या ये बिल्कुल गलत। ये मैं इसलिए कह रहा हूं कि अय्याम अज़ा शुरू होते हैं और डिस्कशन, अय्याम अज़ा शुरू होते हैं और व्हाट्सअप, अय्याम अज़ा शुरू होते हैं और फेसबुक, और वैसे ही लोग आज की दुनिया में अपने दुनियावी हालात से इतना परेशान, और उसके अंदर फिर ये मजहब के हवाले से भी बहुत सारे इशू लेके, जो लोगों की नीयतें खराब हैं वो तो मेरी बात सुनेंगे भी नहीं, जो आम लोग बेचारे हैं उनके लिए मराजे कराम या इस्लाम का एक उसूल जो जो इत्तेफाकन मेरी जबान पे आ गया लेकिन चूंकि अहम था कि हदीस ज़ईफ है, ये अलग जुमला है, हदीस झूठी है ये अलग जुमला, और आजकल इसको मिक्सअप किया जा रहा। बहुत सारे ऐसे वाकयात हत आजादारी से मुताल्लिक का खुला मर्जे ने लिख दिया कि यह हदीस ज़ईफ है, ये तो नहीं लिखा ना कि हदीस झूठी, जो बिल्कुल अलग चीज है। और मैंने एक मिसाल दी कि ज़ईफ अहादीस पर अमल नहीं होना चाहिए, यह फार्मूला किसने बनाया, ये कहां से उसूल आया, जहन में तो यही आएगा ना जब आप कहेंगे हदीस ज़ईफ है, यानी इसका मतलब यह कि इसकी कोई अहमियत नहीं, तो झूठी हदीस और ज़ईफ हदीस में फिर क्या फर्क रहा, कोई तो फर्क है ना, कि कहा गया यह झूठी है वो ज़ईफ है, कि ज़ईफ हदीस पे अमल होता है और ज़ईफ हदीस को गलत कहना भी गलत है। और इतनी सारी चीजें हमारे माशरे ज़ईफ हदीस की बुनियाद पर राइज हैं कि अगर मैं खाली उसकी लिस्ट बना दूं फिर मुझको एक लफ्ज की वजाहत करना होगी। हमारे माशरे में राइज है, हमारे माशरे से मराद आम आदमी नहीं, उलमा, मुज्तहिदीन, मराजे, हुज्जतुल इस्लाम, आयतुल्लाह, आयतुल्लाह लुजमा के अमल में ज़ईफ हदीसों पर इतनी चीजें राइज है, क्योंकि ज़ईफ हदीस भी हदीस है। मैं और कोई मिसाल नहीं देता हूं, जहन कहीं और चले जाएंगे, घर के जहां आपके जहन जाएंगे वो भी मैं ले जाना चाहता हूं, लेकिन छोटी सी बात, जो नमाज आप पढ़ते हैं क्या आप ये समझते हैं कि पहले अल्लाह अकबर से आखिर के तीन अल्लाह अकबर तक ये जितनी नमाज के अंदर चीजें हैं ये सब की सब मुतनाजिया बातें छोड़कर, अब आजकल तो नमाज में भी कुछ चीजों को मुतनाजिया बनाया जा रहा है उसको छोड़ दीजिए, जो चीजें बिल्कुल मुतनाजिया नहीं, समय अल्लाह लिमन हमीदा कहना, दो चीजों में के बीच में अस्तग़फिरुल्लाह रब्बी वातूबु इलैह कहना, क्या आप ये समझ रहे हैं कि इनमें से हर चीज मोतबर या सही हदीस से आई है। तफसील में जाना नहीं चाहता, आप कंफ्यूज भी हो जाएंगे और बात बहुत फैल जाएगी और पूरा अशरे का अनुमान कुछ और बन जाएगी। कई चीजें इसके अंदर ज़ईफ है नमाज के अंदर, मगर ज़ईफ का मतलब झूठ नहीं, ज़ईफ का मतलब गलत नहीं। और ये वाली नमाज जो अभी आप और हम पढ़ते हैं, यही नमाज तो उलमा पढ़ते हैं, यही तो मुज्तहिदीन पढ़ते हैं, यही तो मराजे पढ़ते हैं। तो खुद ज़ईफ कहने वाला मर्जे उसी पे अमल करता है, क्योंकि ये एक इल्मी मसला है कि ज़ईफ हदीस कहां कहां अमल होगा, कहां पे अमल नहीं होगा, और ये कौन तय करेगा? जिसकी आप तकलीफ में, और तो किसी को इख्तियार नहीं है तय करने का। बल्कि मैं एक जुमला, घर के ये जुमला मैं किसी और जगह मजलिस पढ़ता तो इतने आराम से नहीं बयान करता, लेकिन ये आप एक, क्योंकि वक्त नहीं है मेरे पास, हालात भी ऐसे हैं कि मौजू पर ही रहना। एक जुमला, शेख मोहम्मद हसन साहेब जवाहिरुल कलाम, मैंने कहा ना कहीं और पढ़ता तो इसे एक जुमले में आधा घंटा निकल जाता। क्यों निकल जाता? अब शेख मोहम्मद हसन का नाम आया तो मैं ये समझाता कि यह है कौन, जवाहिरुल कलाम का नाम आया तो मैं ये बताता ये है क्या चीज। लेकिन यहां पे न वक्त है न जरूरत, तारीख शियत के अहम तरीन और अजीम तरीन मराजे में से एक शेख मोहम्मद हसन, मेरी पिछली मजालिस अगर किसी के जहन में है तो मैं मर्जियत की तारीख में शेख मुर्तजा अंसारी का तस्किरा बहुत करता रहता हूं, क्योंकि जो शेख मुर्तजा अंसारी है, हमारी जो एक तारीख है गैबत इमाम की, उसके हिस्से किए गए, अब दुनिया की हर तारीख के हिस्से होते हैं। ये मसलन हिंदुस्तान की तारीख में आता है, ये मुगलों का दौर है, ये लोधियों का दौर है, ये उससे पहले खिलजियों का दौर है, ये इससे पहले तुगलक का दौर है। मैं मिसालें भी बहुत अपने अंदाज से हट के देने पे मजबूर, अलग अलग दौर। शिया मर्जियत की तारीख के पांच हिस्से किए गए, पहले जमाने के उलमा, फिर अल्लामा हिल्ली का दौर आता है, मौकी का दौर आता है, शहीदैन का दौर आता है, आज का जो दौर है 200 साल, ये शेख मुर्तजा अंसारी का दौर कहलाता। ये वही बुजुर्ग आलिम दीन कि आज भी जब आप मौला के रोजे में बाबे किबला से एंटर होते, औरतें तो नहीं जा सकती, औरतों का गेट तो दूसरी तरफ से, तो मर्द जो बाबे किबला से दाखिल होते, तो जैसे ही आप सहन से पहले जो दरवाजा है जहां जूतियां जमा करा के दाखिल हो, तो उल्टे हाथ पर जो कब्र आती है शेख मुर्तजा की, बहुत अजीम मर्जे। 200 साल की शिया तारीख, इश्तेहाद की तारीख, मर्जे की तारीख, फतवों की तारीख शेख मुर्तजा पर। ये वही मर्जे हैं जिनका एक वाकया मैं इसलिए पढ़ता रहता हूं और आज भी इसलिए पढ़ रहा हूं कि आगे ये मेरे मौजू की एक बहुत अहम शिक बनेगी मारिफत इमाम, मारिफत असहाब इमाम। और वो ये है कि बहुत अजीम, यानी मुझे समझ में नहीं आता कि इतनी अजीम शख्सियत का मैं किस तरह से तारुफ कराऊं। इतना मैंने इन पे इससे पहले भी पढ़ा कि मुझे यकीन था कि जब मैं मजमे के सामने नाम दूंगा तो ये बच्चे को छोड़कर जो उस वक्त पैदा भी नहीं हुआ होगा बाकी सारा मजमा समझ जाएगा। लेकिन बात चेहरों पे मैं हैरत देख रहा हूं, ये नाम की वजह से है या मेरे ऊट पटांग अंदाज गुफ्तगू की वजह से, ये बात में तय कर लेंगे। तो ये इनका एक बहुत मशहूर वाकया कि जब इनका आखिरी वक्त करीब आया, एक जुमला मेरी जबान पे फिर ऐसा आ रहा है जिसपे पूरी एक मजलिस मैं इमाम मरगा अली रजा में पढ़ चुका हूं। तो आखिरी वक्त करीब आया तो उस जमाने में हौजे में नजफ में वो जो बीमारी होती है कॉलरा कहते हैं या हैजा, वो फैली हुई थी, उसके नतीजे में इनका इंतकाल हुआ। तो जो जुमला मेरी जबान पे आके रुक गया और रुकने के बाद दोबारा आ रहा है सिर्फ एक जुमला, मजलिस नहीं बन रहा, वो ये कि पहले जमाने में मौत अचानक नहीं आती, दो दिन, चार दिन, 10 दिन, 12 दिन, 15 दिन बीमार रह के आदमी मरता, अचानक भी लोग मरते होंगे लेकिन बात हो रही है परसेंटेज की। बल्कि उर्दू के कई मुहावरे भी हैं, फारसी के मुहावरे भी, कि बाग मरीज इंसान को उनसे मोहब्बत बहुत है लेकिन एक वक्त में उनकी खिदमत करते करते आजीज आ जाता है और फिर ये दुआ शुरू हो जाती है कि अल्लाह जल्दी से इनकी मुश्किल आसान कर, मतलब उनकी मुश्किल आसान नहीं करे, हमारी मुश्किल आसान कर, माँ की खिदमत करते करते, बाप की खिदमत करते करते हम तो मरे जा रहे हैं, इससे अच्छा वही मर जाए। तो खैर ये बहुत कसरत से होता था, दो चार परसेंट केस तो आजकल भी, और आजकल मौत उसके मुकाबले में अचानक आती। अभी आप किसी से व्हाट्सएप पे बात कर रहे हैं, पता चला खत्म, वो मर चुका है। मोबाइल पे बात हो रही है, पता चला वो मर चुका है। तो अब ये एक अलग बहस है कि इन दोनों में से कौन सी मौत बेहतर है। वो मौत बेहतर है जिसमें आदमी को तौबा करने और अपना माजी याद करने और अपने गुनाहों को माफ कराने का मौका मिल जाए, या ये मौत बेहतर है कि पता भी ना चला, बजाहिर देखने वालों ने कहा कितना खुशकिस्मत है मौत की तकलीफ से बच गए। मौला ने जो मौत की तकलीफ का खुतबा दिया कि जिंदा बकरे की खाल को उतारो तो उसे कम तकलीफ होगी जो रूह निकलते वक्त होती है, बात भी समझ में आने वाली। रूह जब निकलती है तो अचानक अब निकला करती होगी तो होगी, अचानक तो नहीं निकलती। पैर के नाखून से रूह निकलना शुरू होती है, मुझे भी पता है नाखून में रूह नहीं, तभी तो मुर्दार के नाखून को पाक माना गया, लेकिन स्टार्ट वहां से होता। और पैरों से निकली तो घुटनों पे रुकी, और घुटनों से रुकी तो रानों पे रुकी, और रानों से निकली तो पेट में रुकी, और पेट से निकली तो सीने में रुकी, और सीने से निकली तो इजा बलगत तराकी, जब तुम्हारी जान खिंच के गर्दन तक आ जाएगी, सूरह कयामत की आयत। तो सीने से निकली तो हलक में रुकी, हलक से निकली तो मालूम है दिमाग में रुकी, फिर निकली, और हर दफा इतनी तकलीफ के जैसे जिंदा बकरे की खाल उतारी जा रही, या किसी परिंदे को सीख में लगा के जिंदा आग पर भूना जा रहा। ये मासूम के जुमले, ये सादिक हसन के जुमले नहीं है, ये इमाम सादिक के जुमले हैं रिवायतों में बहुत तफसील के साथ। मैं जेर लगाना भूल गया, वरना आप मेरा अंदाजा है कि सलवात दलील इस बात की है कि आप समझे कि मैंने छठे इमाम का नाम लिया। इमाम सादिक के जुमले हैं, हर इमाम इमाम सादिक मौला का खुतबा, और छठे इमाम के भी ये जुमले। तो फरमाते हैं कि इतनी तकलीफ हर हर सेकंड क्यों थे? जब आप ये हदीस सुनते हैं कि गुस्ल मैयत देते वक्त मैयत को बहुत आराम से उलटना पुलटना, हत्ता पानी तक उस पर बहुत ही आराम से डालना, क्योंकि तुम पानी डालते हो, पानी पानी ये पानी, मैयत चीखती है आहिस्ता आहिस्ता, मेरी रूह निकली थी, हर रग को काटा, हर हड्डी को तोड़ा, हर जोड़ को जख्मी किया है, मैं सर से पैर तक जख्मों से चूर हूं, पानी भी मुझे तकलीफ दे रहा है, आहिस्ता आहिस्ता डालो। तो ये रूह निकलने का मरहला, ये अलग बात, ये अलग बात कि इतना सा खुतबा चार लाइनों का और लोगों ने सुना भी तो मौला की जबान से, गश खाने लगे, बेहोश होने लगे। वो जो नहजुल बलागा का खुतबा हमाम है कि हमाम तो पूरा खुतबा सुन भी ना सके, चीख मार के गिरे और मर गए। वो कैफियत मस्जिद कूफा में लोगों की होने लगी थी। अभी सिर्फ मौला ने चार जुमले बयान किए और लोगों की अजीब हालत। तो मौला ने उस वक्त खुतबा वहां रोक कर एक जुमला और कहा, फरमाया वह अन्न माबाद अल मौत अशद्दो मिन अल मौत, ये तो मैं मौत की तकलीफ बता रहा हूं और मरने के बाद के जो मरहले वो तो इससे भी ज्यादा सख्त है। ये तो नर्म वाले मसाले बताए जा रहे हैं कि आग में जिंदा डाल के भूना जा रहा और जिंदा आदमी की खाल उतारी जा रही और हर रग और हर जोड़ और हर हड्डी टूट रही और उनके निकलने के एक मरतबा तकलीफ नहीं कि भाई एक बार ये तकलीफ है तो गुजर जाएंगे, जिस्म के हर हिस्से से निकलते वक्त। तो मौला ने कहा, यानी मौला का जुमला ये हुआ कि ये फिर भी छोटी तकलीफ है, जब कब्र में जाओगे और कयामत तक रहोगे वहां की तकलीफ तो इससे भी बड़ी है। आगाज मजलिस में जुमला कहकर मैंने सूरह फातिहा मरहूमीन के लिए पढ़वा लिया कि आज की रात शबे जुमा, और शबे जुमा में मौत को याद करने का खसूसी हुक्म है, और ये इत्तेफाकन मेरे मौजू में आ गए। चाहे आप मेरी बात पे यकीन करें और चाहे मेरी बात पे यकीन न करें, ये मौजू में था ही नहीं, लेकिन खुद ब खुद आ गया। मौला ने बात की कैफियत बताई, लेकिन इस्लाम का एक तरीका याद रखी, तीन चीजें हैं इस्लाम के पास। मैं आ रहा हूं अपने असल मौजू पे आ रहा हूं। हर मोमिन अपनी जगह ये बात जानता कि असाब इमाम की सबसे बड़ी खसूसियत यह है कि मौत को हमेशा याद रखते हैं। तो ये चीजें बजाहिर अभी आपको गैर मुतल्लका लग रही हैं, लेकिन यही सब चीजें तो जमा होकर आखिर में फिर इनको मिलाया जाएगा। बच्चे लीगो खेलते हैं ना, वो छोटे छोटे टुकड़े जमा किए, इनको जोड़ते हैं तो एक पूरा शहर बन जाता, ये जोड़ा जाएगा जब तो पूरा आशरा बन जाएगा। लेकिन फिलहाल वो लीगो या जिक्सा पजल के मरहले, पहले मरहले से गुजरिए। तो इस्लाम हमेशा تین چیزیں بتاتا ہے ہر مسئلے کے بارے میں. پہلے تو یہ بتاتا ہے کہ مسئلہ ہے کیا. یہ اسلام کا طریقہ ہے جو آج کی پوری میڈیکل سائنس کا طریقہ. تبھی تو امام نے فرمایا العلم علمان، علم الادیان و علم الابدان. دنیا میں جتنے علم ہیں ان کی دو ہی قسمیں، یا دین کا علم یا بدن کا علم. تو جب بدن کے حوالے سے آپ چیزیں سمجھتے ہیں نا ڈاکٹر کے یہاں جا کر، وہ پہلے دین نے بتائی ہیں اور وہی چیزیں دین کے اوپر آپ نافذ کیجئے. پہلے مسئلہ بتاتا، ڈاکٹر ایکس رے دیکھے گا کہے گا اوہو افسوس، یہ کیا آپ زندگی بھر حماقت کرتے رہے، یہ دیکھیں اسموکنگ کے یہ سارے نقصان. وہ الٹرا ساؤنڈ دیکھے گا ایک مرتبہ روشنی میں، اوہو افسوس، وہ ساری بات کہے گا یہ ہو گیا یہ ہو گیا یہ ہو گیا، کڈنی اس طرح سے اور لیور اس طرح سے اور خیر میں کدھر چلا گیا. تو خلاصہ یہ کہ یہ اسلام کرتا ہے، پہلے بتاتا ہے کہ مسئلہ کیا، اس کے بعد پھر اسلام یہ بتاتا ہے کہ آخر یہ مسئلہ پیدا کیوں ہوا. ڈاکٹر جھٹ سے کہہ دے گا کہ آپ اسموکنگ کرتے تھے، مثالیں بہت ہیں لیکن وقت نہیں ہے. مجھے دیکھتے کہہ دیا آپ گلاب جامن بہت کھاتے ہوں گے جب شوگر کا مرض شروع ہوا تھا. اچھا خیر، وہ تو میں پھر ذرا بہک رہا تھا، میں نے روکا اپنے آپ کو. تو خلاصہ یہ کہ پھر بتائے گا اس کی وجہ کیا، اور پھر اسلام بتائے گا کہ اب اس کی دوا کیا، علاج کیا. اسلام ہے نا، کوئی گھر کی بڑی بوڑھیاں تو ہے نہیں کہ کوسنے دے کے بیٹھ جائیں. مسئلہ بتایا جاتا ہے اس لیے تاکہ یہ دو مرحلوں تک ہم کو پہنچایا جائے. پہلے تو یہ بتایا جائے کہ مسئلہ پیدا کیوں ہوا، تاکہ ابھی جہاں پر تم ہو کم از کم یہیں پہ روک دو اس چیز کو، اور پھر اس کی دوا بتائی جائے گی کہ اب تک جو غلطی کرتی ہے اس کو کس طرح سے دور کرو. دو چیزیں ہیں نا، کہ ابھی جہاں پہ مسئلہ ہے فرض کیجئے اس نے یہ بتایا کہ تم مال حرام کھاتے ہو، اس کے نتیجے کے اندر یہ عذاب قبر. عذاب قبر تو بات کی چیز ہے، عذاب دنیا، دنیا کا عذاب بھی چھوٹا نہیں ہوتا ہے. جو آدمی کے گھر میں مصیبتیں اور پرابلم اور پریشانیاں آتی ہیں، جو امام کا ایک جملہ ہے، آج کی رات صرف وہ جملہ ہی عرض کروں گا. ابھی تک کتنی چیزیں میں نے کہہ دی کہ صرف ایک جملہ کہہ رہا ہوں، پھر وہ جملہ جو ہے وہ تو بڑھتے 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 عربی کا جملہ بن گیا کہ درجن کے حساب سے باتیں ہوتی چلی گئی. لیکن صرف اس یہ ایک جملہ کہا کہ لوگ ڈرتے ہیں قیامت کے پولیس سے، رات میں بال سے زیادہ باریک، تلوار کی دھار سے زیادہ تیز، آگ سے زیادہ گرم. وہ تو بات کی چیز ہے، تم دنیا میں بھی پولیس سے راستے گزر رہے ہو، یہ دوسری بات ہے کہ تمہیں اندازہ ہی نہیں ہے تم پولیس سے راستے گزر رہے. تمہارا دین، تمہاری روح زخمی ہو رہی، تم بار بار جہنم کی جانب پھسل رہے. تو یہ دنیا جو ہے اس کا عذاب سب سے بڑا ہے. آج کی رات ایک جملہ اور ٹانک دوں یہاں پہ، شب جمعہ ہے تو آج کی رات دعا کی رات بھی ہے. تو یہ ساری چیزوں کا ایک حل تو دعا، وہ صرف یاد دہانی، آگے میں گیا نہیں کہ کون سے مسئلے کے لیے کون سی دعا. تو یہ امام نے فرمایا کہ عذاب دنیا کوڑے پڑنے سے زیادہ کی تکلیف. دنیا میں اگر آپ کے گھر میں غربت اور فاقہ اور کوئی ایسی بیماری آ جائے، تو اب میں زیادہ واضح مثالیں نہیں دینا چاہتا، پڑھا لکھا مجمع ہے، بہت دور سے آیا ہے، وقت کے بعد ختم کرنا، ان کا ٹائم ویسٹ نہ ہو. کہا یہ عذاب، تو اب پہلے تو اسلام بتائے گا کہ ہے کیا عذاب. آپ کو خود نہیں پتا، ایکس رے رپورٹ آئے گی تو آپ کو پتا چلے گا اوہو معاملہ آخری اسٹیج پہ پہنچ چکا. الٹرا ساؤنڈ کی رپورٹ آئے گی، سی ٹی اسکین ہوگا، ایم آر آئی ہوگا، تو آپ کو پتا چلے گا کینسر کے آخری اسٹیج پہ میرا جوان بیٹا. اس سے پہلے اسلام بتا رہا کہ مسئلہ کیا. اور اب جو مسئلہ ہے تو دو مرحلے، پہلے یہ کہ جہاں تک ہے کم از کم اب اس کو یہاں تک روکو، اس سے زیادہ نہ ہونے پائے، اس سے زیادہ نہ بڑھنے پائے. پہلی دوا یا پہلا ٹریٹمنٹ تو ہے جہاں پہ ہے یہاں پہ روک دیا جائے، اور اس کے بعد تو کب رکے گا، جب پتا چلے یہ مسئلہ ہے کیوں. جیسا میں اکثر مثال دیتا ہوں کہ بھائی اگر میں مجھے بتا دیا ڈاکٹر کے دیکھیے یہ آپ کا کڈنی آدھا خراب ہو چکا ہے، گیا ختم، کیونکہ آپ شوگر بہت کھاتے ہیں اور آپ نمک بہت کھاتے ہیں کھلا چیز. تو پہلا مرحلہ ہے کہ جو گیا خراب ہو گیا اس کو چھوڑو، جو بچا ہوا ہے اس کو یہاں پہ روکو، آج سے یہ چیزیں بند، آج سے بے حجابی بند، آج سے داڑھی کا شیو کرنا بند، آج سے نماز قضا کرنا بند، یہ بچے سنیں آج سے میوزک بند، آج سے گانے بجانے بند، ताकि जितना है अब उससे ज्यादा खराब ना हो। ये बिल्कुल अकली बातें हैं जो बदन के एतबार से हर आदमी समझता भी है, अमल भी करता है। डॉक्टर बताता है तो आप अमल भी करते हैं, अपनी पसंदीदा तरीन चीज उसी लम्हे छोड़ देते हैं कि भाई अब जितनी खराबी हो गई पहले तो ये इसको बढ़ने ना दो, और उसके बाद फिर यह है कि ये देखो कि ये खराबी जो हो गई है अब तक उसका भी कोई इलाज है कि नहीं, कोई दवा, कोई सर्जरी, कोई ऑपरेशन, कोई ट्रांसप्लांट, दो अलग मरले। ये इस्लाम तीन चीजें अजाब बताता है क्यों, खाली इसलिए नहीं कि आपको डरा डरा के घर भेज दे, फिर बताएगा कि यह अजाब क्यों आता, क्यों आता है, ताकि वो चीज तुम रोको। अभी जितना अजाब नामा अमाल में लिखा है 40 साल की नमाजों का, ये 50 साल की ना होने पाए, और फिर तीसरे मरहले में जो 40 साल का है अजाब वो भी कैसे खत्म किया जाए, जिसे आजकल डॉक्टर्स कभी कभार कह देते हैं कि हां भाई किडनी खराब हो गया लेकिन ये रिवर्स हो सकता है, यानी खराब किडनी भी ठीक हो सकता है फुला दवा से या फुला तरीके से। तो मैं किडनी किडनी को ज्यादा कर बैठा। खुलासा कि इस्लाम जब ये अजाब बता रहा है कि आग में जिंदा डाल के जलाना और आंख में चक्की जलाना और खाल का उतारना, और फिर मौला कहे कि इसी पे गश खा रहे हो और इसी पे बेहोश हो रहे और इसी अजाब को सुन के मर रहे, अन्ना माबादल मौत अशद्दो मिनल मौत, मौत के बाद का मरहला तो इससे भी ज्यादा सख्त मरहला। मौत का मरहला तो एक मिनट, पांच मिनट, दस मिनट, पंद्रह दिन, जो कुछ मरीज होते हैं कि जान अटकी हुई है ना, सुम्मा ला यमूत फीहा वला यहया, कुरान की आयत ईद की नमाज में पढ़ी जाती कि ऐसा अजाब खुदा है कि आदमी ना मरता है ना जिंदा होता, ला यमूत ना मर रहा वला यहया ना जिंदा हो रहा। तो वो वाली कैफियत कुछ मरीज होते हैं, पंद्रह दिन, बीस दिन, कितने दिन, उसके बाद तो मरहला खत्म। मौला ने कहा खत्म, अब तो कब्र में जाओगे ना, कब्र में कयामत के दिन सूर फूका जाने तक वो जो अजाब आएगा वो इससे भी बड़ा अजाब है। तो खाली अब ये तो अजाब बताए कि लोग ये ना समझे कि ये एक लम्हे का मरहला, एक लम्हे का मरहला है, बस एक बार गुजर गए इससे फिर तो आसानी, नहीं, इसके बाद भी इससे ज्यादा सख्त अजाब भी है और इससे ज्यादा तवील अजाब भी है, क्योंकि जितने दिन आप कब्र में रहेंगे वो सारी मुद्दत। और याद रखिए कि आखिरी गुनाहगार जो मरेगा उसे भी कब्र में कम से कम 70 साल तो मिलेंगे अजाब के, जिन मानों में मैंने कहा जब हुकूमत इमाम कायम हो जाएगी फिर तो गुनाह खत्म हो जाएंगे, फिर जो लोग मरेंगे वो पाको पाकिजा और नेक लोग मरेंगे, लेकिन कम से कम तो हुकूमत इमाम की 70 साल है ना, 700 साल है, 7000 साल है, 70000 साल है, वो बहसों का वक्त नहीं। एक जुमला यहां पे और टांग दू, और वो ये है कि आज की रात जमाने के इमाम को भी याद करने की रात, दुआ, ये तीनों। अब देखिए इसकी तफसील में नहीं गया, दुआ की तफसील में नहीं गया, जमाने के इमाम के तफसील में नहीं जा रहा, लेकिन बता रहा हूं कि पता नहीं खुदा कहां से मेरे जहन को कैसा घुमा रहा कि खुद ब खुद एक एक जुमला जबान पे आके आज का रिमाइंडर आपको जा रहा कि आज क्या क्या चीजें आपको याद करना, असल मौजू अपनी जगह चल रहा, उससे मैं नहीं हटा हूं। और वो ये कि कम से कम भी तो मौत के बाद का मरहला है अजाब मौत से ज्यादा शदीद भी है, तवील भी है, ये दो अलग चीजें। कभी होता है हल्का हल्का अजाब है 70 साल मिलता, और इसके मुकाबले में एक मिनट का अजाब है लेकिन इतना सख्त होता। तो मौत का अजाब में दोनों चीजें, सख्त भी है और लंबा भी है। मौला कह रहे हैं जब ये देख रहे कि खाली रूह निकलने की तकलीफ से लोग तड़प उठे और कांप उठे, अब ये जो मराहिल इस्लाम ने बताए तो इसलिए नहीं बताए कि आपको डरा दिया जाए, धमका दिया जाए, खौफजदा कर दिया जाए, इसलिए बताए कि पहले ये देखो कि अल्लाह को आखिर इंटरेस्ट क्या है हमको अजाब देने में, नऊज़ुबिल्लाह क्या मिल जाएगा अल्लाह को। खुद अल्लाह ये कह रहा है कि तुम्हारी ना कोई इबादत मुझे फायदा दे रही है ना तुम्हारा कोई गुनाह मुझे नुकसान पहुंचा रहा, घर के बाद दुआए तौबा में, तौबा की बहुत सारी दुआएं, आज की रात शबे दुआ है, ये मैंने अभी अर्ज किया। तो शबे दुआ सुनते ही आपका जहन किधर गया होगा कि भाई जो हमारे खानदान में फुला मरीज है उसके लिए दुआ कर ले, चाहे मसलन अपने लिए भी। आपका जहन किधर गया होगा कि वो फुला बेरोजगार है बेचारा, अच्छा खासा रोजगार उसका खत्म हो गया, तो दुआ करो या अपने लिए खुद खुद भी, बहुत से मोमिन इस परेशानी में, शबे दुआ है आज की रात दुआ करना है, जहन किधर गया होगा, ये भाई फला शख्स है या मैं हूं, बेटियां हैं कहीं मुनासिब रिश्ते आ ही नहीं रहे, या आपका जहन शबे दुआ है तो किधर गया होगा, क्या औलाद। अब औलाद एक अजीब मसला, जो मौला ने कहा कि शादी एक ऐसा जरूरी अमल है कि जो करे वो भी पछताए, जो ना करे वो भी पछताए, बहुत ही लाइट मोड में मौला ने कहा। तो अब शादी का तो हम लोगों का प्रॉब्लम, शादी हमारा प्रॉब्लम नहीं है, प्रॉब्लम है लोग शादी के लाते हैं, मसले लेके आते हैं। मैं कहता भी हूं भाई, याद करें हजरत मूसा का वाकया, एक बच्चा अंधा था, बाकी सारे बच्चे आंखों वाले, आंखों वाले बच्चे खेल रहे हैं, हजरत मूसा को बड़ा अफसोस हुआ अंधे बच्चे को देखकर, छोटा बच्चा 6 साल का 7 साल का, खुदावंदा कैसा कैसा इसका दिल न मचलता होगा कि मैं भी खेलूं, तू इसे आंखें दे देता तेरा क्या नुकसान है आंखें देने, कहा मूसा तो मैंने इसके वायदे के लिए इसको आंखें नहीं दी, आंखों से आंखें न मिलने में फायदा, ये तो समझ में नहीं आता भाई। अगर किसी को कहा जाए कि तुम्हें इसलिए बीमार रखा है कि तुम्हारा फायदा, तो करबला की हद तक तो समझ में आता है कि चौथे इमाम को इमामत और करबला को बचाना, हम और आप इसलिए बीमार मौलाना, अगर आप 6 साल बिस्तर पे ये जो तकलीफ होती है कैंसर की और कीमो और इससे गुजरे, तो हम पूछ लेंगे आपसे कि कैंसर का अल्लाह अगर हमें मरज दे तो ये हमारे हक में बेहतर है, ये कहां से आप उसूल लेके आ गए। मूसा ने आपसे पहले ही यह सवाल कर लिया, आपको जरूरत नहीं है अपने जहन पर जोर देके कोई मंतक बनाने की, खुदा बंदा आंखें, बहुत मशहूर वाकया है इसलिए मैंने इतना शॉर्ट किया। कहा मूसा देखना चाहते हो देख लो, आज तुम कह रहे हो कल तुम ही कहोगे किसकी आंखें ले, अब जो बच्चे को आंखें मिली तो वो जो शोखी और शरारत पे उतरा तो शैतान के भी कान काटने लगा, कुछ शरारतें बच्चों पर अच्छी लगती लेकिन ऐसी ऐसी बेहुदा शरारत है, यानी नऊज़ु बिल्लाह बतौर मिसाल कह रहा हूं, मूसा के असा पगड़ी पे हाथ डाल दिया, अरे खुदा बंदा ये जो इस वक्त शैतान बन गया इसकी शैतानत को रोक का एक ही तरीका आंखें वापस ले लेता हूं। मूसा ने घबरा के कहा आंखें वापस ले ली। तो अब ये है कि ये जो उसूल आते हैं शादी के हवाले से बहुत आते हैं, मैं कहता हूं आपने ये सारे अमल कर लिया, बैठ जाइए मुतमइन के अल्लाह अल्लाह है इस कायनात में, बाप और मां से ज्यादा मोहब्बत करने वाला है, आपके मसले को आपसे बेहतर समझने वाला है, अगर वो ताखीर कर रहा है तो यकीनन आपका फायदा, अल्लाह का क्या इसमें फायदा। कभी ऐसा होता है कि आपसे किसी ने कोई चीज मांगी, आपने कहा कि भाई मोहब्बत भी देना भी है, कहा भाई अगले महीने आना, इस वक्त तो तनख्वाह खत्म हो गई है, 20 दिन बाद 10 दिन बाद तनख्वाह मिलेगी तुम्हें दूंगा, क्या अल्लाह के ऐसा कोई मसला, जो आई बैंक में आंखें खत्म हो गई हैं तो आंखें नहीं दे रहा है, और खजाने के अंदर पैसे खत्म हो गए तो कहता है कि 2 साल के बाद दूंगा, या तो इंसान अल्लाह को मानेगा नहीं, या मानेगा तो इन्ना अल्लाह अला कुल्ले शैइन कदीर समझ के मानेगा, तो फिर अल्लाह क्यों नहीं दे रहा, ये भी तो कभी सोचा करें। दुआ 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 अहमियत भी इतनी बताई गई है कि इन्ना लजीना ला यस्तगफिरूना अन इबादती सयदखुलूना जहन्नम दाखिरीन, कि किसी ने कहा अच्छा मौलाना ऐसी बात है तो हम अपने सारे मामले अल्लाह पे छोड़ देते, कुछ कहते ही नहीं, वो तो देख रहा नहीं। वो खतरनाक पैगाम आया एक आयत, जो लोग इतने गुरूर वाले हैं, घुमंड वाले हैं, मुतकब्बिर हैं कि मेरी बारगाह में हाथ भी नहीं फैलाते, दुनिया में किसी की बारगाह में हाथ फैलाओ ये मोमिन की गैरत के खिलाफ है। शायद मैं 25 साल से इमाम बारगाह अली रजा के मिंबर पे खिदमत कर रहा हूं और यह हदीस हर दफा जबान पे आ जाती है कि मौला चौथे इमाम ने कहा कि 4 चीजें हर एक के लिए बहुत भारी मुश्किल होती है, बेटी वाला का ना मरियमा, अगर किसी की बेटी बैठी हो शादी के बगैर क्या है वो मरियम जैसी साहिब फजीलत क्यों ना, वालिदैन पे एक बोझ होता, दैनन वाला का ना दिरहमा, कर्जा अगर किसी ने ले रखा है चाहे 1 दिरहम का कर्जा हो गैरतमंद के लिए तो बहुत बड़ा बोझ है, सवाल अन वलो का ना तरीका, किसी से सवाल करना चाहे इतना पूछ रहे हो कि रास्ता बता दो, ये मना नहीं किया जा रहा इसे लेकिन बताया जा रहा है कि गैरतमंद के लिए, किसी से रिक्वेस्ट करना, किसी के आगे हाथ फैलाना, और सफरन वालों का ना फरसका, वरना आप पूछेंगे मौलाना चौथी बात क्या थी, ट्रैवलिंग और सफर चाहे वो एक फरसक क्यों ना जाना हो। तो अब ये बात गैरतमंद, कायनात में हुसैन से बड़ा कोई गैरतमंद है? जब असगर को लेके गए होंगे, हम असगर का इम्तिहान तो सोचते हैं, हुसैन का भी इम्तिहान सोचते हैं। इन जालिमों से ये कहना कि मेरे बेटे को पानी दे दो, असगर का इम्तिहान कम है तीन भाल का, फिर हुसैन की जबान पे ये जुमला आना उमर साद और शिमर और हरमुला के लिए कितना बड़ा इम्तिहान। तो खैर ये बात तो आ गई कि सवाल किसी से कुछ मांगना, आपने कहा गैरत के खिलाफ है, अल्लाह से भी नहीं मांगेंगे, जबरदस्त आयत आ गई, तुम इतने मगरूर हो गए कि अब दुआ तक करने को तैयार नहीं हो? इसको गरूर की, घुमंड की, एरोगेंस की सबसे बड़ी किस्म करार दिया गया। कहा लोग दौलत पे गुरूर करते हैं, असाब ईमान की सबसे पहली खासियत रिवायत में आई है, दौलत पे कोई गुरूर नहीं। लेकिन ये मैं जुमले बार बार कह कह के आपको कितनी तसल्ली दूंगा कि ये सारी चीजें मेरे मौजू में हैं, मौजू बाद में आएगा, कब तक ये तसल्ली दिए जाऊं, आज चौथी बार ये जुमला मुझे कहना पड़ा। लेकिन यकीन रखिए कि ये बहुत अहम थी, दौलत पे गुरूर करते हैं, ओहदे पे गुरूर करते हैं, खानदान पे गुरूर करते हैं, इल्म पे गुरूर करते हैं, इबादत पे गुरूर करते हैं, ये खतरनाक गुरूर शुरू हो गए। खाली दिरहम और दीनार या प्रॉपर्टी और जायदाद पे गुरूर नहीं होता है, अपनी नमाजों पे गुरूर होता, अपनी हिजाब पर गुरूर होता गुरूर, और आखिरी किस्म आती है इतना गुरूर के आदमी दुआ तक करने को तैयार नहीं। इतना बड़ा अपने आप को समझ लिया भाई, नमाज पे भी अगर कोई गुरूर करे तो बंदों के मुकाबले में ना, तुम नमाज नहीं पढ़ते हम पढ़ते हैं नमाज, तुम हिजाब नहीं करती हम करते, ये भी गुरूर है दीन के नाम पर, लेकिन बंदों के सामने ना, दुआ का गुरूर तो अल्लाह के सामने, तेरे बारगाह में भी मेरा हाथ नहीं फैलेगा। यही वजह कायनात का वो इंसान जो हर एक से बेनियाज है, मगर अगर ये जुमला कह दे तो इसमें गरूर की झलक आ जाएगी, उसने किसी के आगे हाथ ना फैलाया, अल्लाह के आगे हाथ फैलाया। वो तो दूसरों के आगे हाथ क्या फैलाएगा, दूसरों को देने वाला, और इतना देने वाला है कि लकब ही उसका मुश्किल कुछ पड़ गया, लेकिन अल्लाह की बारगाह में हाथ फैलाया अब्बास को मांगने के लिए, ये बताने के लिए कि दुआ या अल्लाह के सामने हाथ फैलाना ये मोमिन की खसूसियत नहीं है, ये अमीरुल मोमिनीन की खसूसियत होती है। तो इतना बड़ा मरहला है दुआ। अब ये दो चीजों को मिलाइए, ये आपके लिए मुश्किल होगा। नंबर एक, मांगिए जरूर, नंबर दो, न मिले तब भी मांगे जाइए और मायूस ना हो, परेशान ना हो। परेशानी की एक दलील होती है मौलाना आप कोई नई बात बताइए, ये दुआएं तो हम कर चुके हैं, ये सारे अमल तो हम कर चुके हैं, ये सारे तो कुरानी सूरे हम पढ़ चुके हैं, अब जैसे रिस्क के लिए सूरह वाकया से बेहतर कोई अमल नहीं। आज बता दीजिए किसी को कि रोजी का मसला है सूरह वाकया पढ़, वो ऐसा मुंह बना के रिएक्शन शो करता है कि जैसे नऊज़ु बिल्ला, इससे ज्यादा बेकार कोई अमल नहीं है दुनिया में। ये तो मौलाना 40 साल से पढ़ रहे हैं, 30 साल से पढ़ रहे हैं, 30 साल से पढ़ने में भी कमी ना हो। और मायूसी की एक निशानी ये होती है, कोई और चीज बताइए, कोई और अमल बताइए। ये बातें ऐसी हैं कि मैं इधर उधर फिसल रहा हूं, अपने आप को रोकना, कंट्रोल करना, मौजू पे लाना, असल मौजू नहीं जो कम अज कम आज का बन गया उस पर तो आ जाऊं। तो वो खुलासा ये कहा कि ये गुरूर की बदतरीन किस्म है, लेकिन मांगे जरूर जाओ। अब ये दुआ की बात जो आ गई, उसके अंदर ये बात थी कि दो तीन नामुकम्मल बातों को जल्दी से मुकम्मल कर दो। आज शबे जुमा है तो लोग आ गए, कल को थोड़ी ये लोग आएंगे, तो जो आज की बात है ये आज तो ये मुकम्मल लेके जाए। गुरूर की बदतरीन किस्म दुआ, मगर जब इस्लाम मौत के हवाले से हमें एक पैगाम दे रहा तो उसमें यह कह रहा कि अपनी मौत भी याद रखो जो दुनिया से गुजर गए, तुम्हारे पास तो फिर भी चांस, अभी बकरी की तरह तुम्हारी खाल नहीं उतरी, अभी सीख में लगा के परिंदे की तरह तुम्हें फ्राई नहीं किया गया, अभी तुम्हारी आंख पे चक्की नहीं चलाई गई, वो गुजर चुके हैं। انشاءاللہ تو ہمیں یقین کامل ہے کہ نیک اچھے لوگ محب اہل بیت عزادار امام شیعہ علی کسی مشکل سے نہیں گزرے ہوں گے، لیکن یہ اچھے خیال کی وجہ سے ان پہ ظلم نہ کرے. وفی اموالہم حق للسائل والمحروم، قرآن کی آیت آئی نا، تمہارے مال میں حق ہے سائل کا اور محروم کا. قرآن نے کہا تمہارا مال ہے نا، تمہارا نہیں، اس پہ حق ہے ان کا. ایک تو آپ نے ان کی مدد کر دی، اپنا مال سمجھ، ان کا حق ہے جو تم ان کو دے رہے ہو. اب یہ آیت تو خود پورا ایک عشرہ بن سکتی. راوی نے کہا مولا اس سے دو لفظان، تمہارے مال میں حق ہے سوال کرنے والے کے لیے. وہ تو سمجھ میں آ گیا، کسی نے آ کے اپنی فریاد کی شکایت کی. مومن احمق و بے وقوف بھی نہیں ہوتا ہے، ذرا معلومات کرتا ہے، وہ الگ موضوع. یہ کیا کہا قرآن نے محروم کا، یہ زیادہ سخت چیز ہے. مانگنے والا تو پھر بھی کچھ لے جاتا، وہ شریف آدمی مارے جاتے ہیں کہ جن کے گھر میں پریشانی اس سے زیادہ ہے، اور وہ غیرت و شرافت کی وجہ سے کسی سے کہہ بھی نہیں پا رہے ہیں، وہ خاموش بیٹھے ہوئے ہیں. اور چونکہ نہیں مانگتے تو ہم بھی توجہ نہیں دیتے ہیں. اب آپ یہی کہیں گے کہ جب وہ مانگ نہیں رہا ہے تو ہمیں پتا کیسے چلے؟ کتنا مشہور واقعہ ہمارے کتنے بڑے مرجع کا جو آج پڑھنے کی گنجائش ہی نہیں ہے. جب شاگرد کو انہوں نے کہا کہ تمہارے پڑوس میں 3 دن کا فاقہ ہے، یہ کھانا وہاں بھجواؤ. شاگرد بھی مرجع ہے، یعنی بعد میں مرجع بنے اور فوراً بعد میں بنے، اور استاد بھی مرجع ہے. میں نام لیتے ہوئے ڈر رہا ہوں کہ ایک نام میں نے لیا تھا شیخ محمد حسین، پوری مجلس ختم ہو گئی. استاد تو بہت بڑے مرجع، پڑوسی کے گھر میں کھانا بھجواؤ، کھانا بھجوا دیا. واقعاً وہاں 3 وقت کا فاقہ تھا جب کسی کے بچے بھوک سے تڑپ رہے ہیں، تو وہ تفصیلات نہیں پوچھتا، پہلے بچوں کی جان بچاتا. کھانا کھلا کے ان کے گھر آیا، مرجع کے پڑوسی مشتہد، تو یقیناً اس وقت سے مشتہد، بعد میں مرجع بنے. اور آنے کے بعد کہا کہ یہ کھانا آپ نے میرے گھر بھجوایا، کہاں سے آیا؟ کہا تمہیں اس سے کیا غرض؟ اردو میں ایک محاورہ ہے، آم کھاؤ پیڑ کیوں گن رہے، تمہیں کیا غرض؟ کہا نہیں بتانا پڑے گا. کہا یہ سمجھو میرے گھر کا، آپ کے گھر کا ہو ہی نہیں سکتا. آپ ہیں ایرانی، کھانے کا ٹیسٹ ہے عرب، یہ کسی عرب عورت کے ہاتھ کا یا عرب مرد کے ہاتھ کا پکا ہوا. آخر مجبوراً بتایا، یہ میرے استاد محترم یعنی اس زمانے کے آیت اللہ سیستانی، آیت اللہ خوئی، مرجعیت کی تاریخ میں ان کا نام جو واقعہ اور بڑا نام ہے. کہا کہ ان کے گھر سے آیا. کہا کیوں آیا؟ کہا یہ کہہ کے بھجوایا کہ تمہارے گھر میں 3 وقت سے فاقہ. کہا خدا کی قسم یہ وہ راز ہے جو میرے اور میرے بیوی کے علاوہ کسی کو نہیں پتا، ان کو کیسے پتا چل؟ چنانچہ یہ دونوں گئے مرجع کے پاس، بہت بڑے مرجع جن کو معلوم ہے حالات، ان کے سامنے نام لے لیتا تو کافی ہوتا، لیکن میں خود اپنے آپ سے ڈر رہا ہوں. گئے ان کے گھر، انہوں نے اس کو تو رخصت کر دیا جو بیچارہ فاقہ زدہ تھا. کہا تم تو جاؤ، تمہیں اس سے کوئی غرض نہیں. اور ان سے کہا کہ تمہارے گھر میں برابر میں پڑوس میں 3 دن سے فاقہ، اور تم نے ان کو کھانا تک نہیں بھجوایا. ایک عجیب لفظ استعمال کیا ہے جس کی تشریح بعد میں پوچھ لیجیے. اے فاسق و فاجر انسان، ایک مرجع مجتہد سے کہہ رہا اور ایک استاد اپنے اتنے مقدس شاگرد سے کہہ رہا. گھبرا کے انہوں نے جواب دیا کہ مجھے پتہ ہی نہیں چلا کہ اس کے گھر میں فاقہ. جب پتہ ہی نہیں چلا تو ہم کیسے مدد کریں؟ کہا اسی لیے میں نے تجھے فاسق و فاجر کہا، اگر تجھے پتا چلتا اور کھانا نہ بھجواتا تو میں تجھے کافر کہتا. یہ ہم اور آپ نہیں ہیں جو ایک دوسرے سے غصے میں بات کر رہے ہیں، یہ مرجع ہے جسے اپنی زبان کے ایک ایک لفظ پہ کنٹرول ہوتا. کیوں پتا نہیں چلا جب تمہارے پڑوس میں وہ رہ رہا؟ تمہارے خاندان میں جو افراد ہیں کیا انہی کی مدد کی جائے گی جو مانگنے کے عادی ہو گئے، یا ان میں کوئی اچھا بھی ہوگا حالات سے مجبور ہو رہا؟ شریف آدمی بیچارہ ہر جگہ مارا جائے گا. یعنی ہر مومن کی ذمہ داری ہے کل والی حدیث آج والی حدیث سے ملا کے. چوتھے امام کی شہادت کی تاریخیں ابھی گزرے ہوئے 10 دن بھی نہیں ہوئے. کہا میرے بیٹے یا بنیا، اے میرے بیٹے، جو رشتہ دار کا حق ادا نہیں کرتا، نہ اس سے دوستی کرنا نہ اس کے ساتھ سفر اختیار کرنا، کیونکہ میں نے قرآن میں 3 جگہ اس پر لعنت پائی ہے، जो लानत का हकदार है उसके बराबर बैठोगे तो जब अजाब आएगा तुम भी लपेट में आ जाओगे। और कल पड़ोसी की जिब्राइल वाली हदीस खुद से कहा कि आदमी अपने पड़ोस और रिश्तेदारों के इतने हालात उसको मालूम होना चाहिए उनके कहे बगैर। ये इमाम ने कहा, आप सुनो, तुमने पूछा ना कि कुरान ने दो अलग अलग लफ्ज क्यों इस्तेमाल किए, साइल और महरूम। साइल वो, अब यह इसमें आजकल के प्रोफेशनल फकीर नहीं, वाकई खानदान में अच्छे शरीफ मोअज्जज गैरतमंद हालात ऐसे हैं कि उसको आपसे मांगना पड़ा। मौला ने कहा, यह भी एक बहुत अजीब हदीस है, आज की तो सारी हदीसें नामुकम्मल रह रही। मौला ने कहा, आखिरी जमाने में जरा मोहतात होके बैठना, पहले जमाने वाला उसने जन नहीं चलेगा कि हर मांगने वाले को दे दिया, वो एक अलग मौजू है, लेकिन एक बात हो रही है जिसके बारे में पता है उसने आके मांगा तो कहा वो तो ले गए। अब ये प्रोफेशनल नहीं, शरीफ, अच्छा, आपके खानदान का एक हिस्सा, लेकिन एक बेचारा ऐसा है जो इतना गैरतमंद है कि वो भी उसी तरह से आपके पड़ोस या खानदान में है, लेकिन वो बेचारा मांग नहीं पा रहा, वो तो महरूम रहेगा ना। इसको कुरान ने कहा महरूम। अजाब और सवाब के लिए भी अगर आपने ये फार्मूला बना लिया, जो लोग मेरी पूरी जिंदगी की मेहनतों पे पानी फेर देते हैं, पूरी जिंदगी की मेहनतों पर, मौलाना क्या मेरी जिंदगी भर की मेहनतें क्या है, खुली खुली बात कर लूं, जिनको मजलिस में आना है वो आएंगे, जिनको सुनना है वो सुनेंगे, जिन्हें सवाब के लिए बैठना है वो बैठेंगे, जिन्हें नहीं आना है नहीं आएंगे, पूरी जिंदगी की मेहनतें अजाब। इसलिए नहीं कि मुझे मजा आता है अदाब सुना के, इसलिए कि उसका सलूशन बता के मजा आता है, इतने मोमिनीन की मदद हो जाए, इनके मरने वालों की मदद हो जाए, शायद अल्लाह थोड़ा सा सवाब किस वजह से मुझे दे दे। लेकिन लोग कहते हैं कि मौलाना आप जो ये अजाब बता रहे हैं ये हमारे मरने वाले पे नहीं आएगा, वो जो जुमले मैंने कहे वो हक भी है, वाली का शिया, वो अहले बैत का मानने वाला, वो जाहिर, वो करबला की ज्यारतें करके आया है, वो मातमी है, वो आजादार। मैं यही बात इतनी तफसील से जो अभी मैंने आपके सामने की कहना पड़ती कि इस हुस्ने जन में कहीं ये ना हो कि ये बेचारा मार खा जाए। अगर मेरी तकरीर अब तक जहन में है तो ये बात समझ में आ जाए, और अगर अब तक की तकरीर जहन में नहीं तो इसका मतलब यह है कि आपको मेरे मौजू से कोई दिलचस्पी नहीं है, तो इसको भी छोड़ दीजिए। लेकिन बच्चे बैठे हैं, जरा इनको समझा दूं, ये बड़े शौक से सुन रहे हैं। और वो ये कि शराबी मर गया और हमें पता है कि शराबी, हमने कहा भाई इसके लिए तो कोई नेकी का काम करो और नमाजे और माफी मांगो, ये गुनाहगार था, पता नहीं क्या अजाब हो। बेनमाजी मर गया, बड़े बेटे ने कहा कि मैं अपने बाप की कजा नमाज पढ़ता हूं, छोटे ने कहा मैं भी कुछ हिस्सा बटाता हूं, बेटियों ने कहा हम भी आगे बढ़ते हैं। खुमस न देने वाला मर गया, तमाम औलादों ने कहा कि अगर कि हम पे वाजिब नहीं है लेकिन बाबा का थोड़ा थोड़ा खुमस देंगे ताकि वो गुना से, ताकि वो अजाब से बच जाए। और एक नेक बजाहिर ठीक ठाक आदमी मर गया, गुना तो उसने भी कोई ना कोई किया हुआ, और अगर उस पर अजाब आ गया, मालूम है शराबी तो अजाब से बच गया क्योंकि जिंदगी में शराब पीता रहा, मरने के बाद घर वालों ने सोचा कि इस पे अजाब आएगा माफ करा दो, मालूम हुआ कि नमाज ना पढ़ने वाला तो अजाब से बच गया, जिंदगी में बेनमाजी के मजे लूटे और मरने के बाद घर वाले मदद को आ गए, मालूम हुआ दूसरों का हक खाने वाला तो अजाब से बच गया, जिंदगी में भाइयों का और बहनों का और बिजनेस पार्टनर का और लोगों का लोन लेके हजम कर गया, लक्कड़ हजम, पत्थर हजम से ताकतवर इसका मेदा, और मरने के बाद भी बच निकला। वारिसों ने कहा जब किस किस का है क्या है, या दे दो या माफी मांगी। अजय एक बेचारा नेक आदमी, एक ठीक ठाक आदमी, उसने कुछ गुनाह कर दिए, वो दुनिया में भी डर डर के जिंदगी गुजारता रहा, मरने के बाद भी अजाब आए। क्यों? बेटे ने कहा इतना नेक था हमारा बाप, उसको क्या जरूरत हमारी मदद। घर वालों ने कहा भाई इतने नेक थे ये साहब, इनके लिए क्या जरूरत हमें मदद करने की। तो आपका ये नजरिया कि ऐसे नेक आदमी के लिए कुछ ना करो, और आपके हिसाब से सारी कौम ही इसलिए नेक है कि सब अली के शिया हैं, तो बेचारे ये सब तो मारे जाएंगे। एक आध गलती सिवाय मसलन मासूमीन और महफूज अनिल खता के और कोई गलती, और कौन है जिससे गलती ना हुई। तो कितनी अजीब बात है कि मुत्तकी परहेज़गार आदमी वो इसलिए मार खा रहा। यकीनन अल्लाह रहमत का सुलूक करेगा, लेकिन घर वालों की जानिब से इसलिए मार खा रहा। आपके बाप फाके के आलम में हो, दो वक्त का फाका नहीं, आप कभी एक जुमला नहीं कहेंगे। رازق اللہ ہے، اللہ کو دینا، ان کو روزی دے دے گا، میں اپنا پیسہ کیوں خرچ کروں؟ عذاب خدا میں آ جاتا ہے، اللہ ارحم الراحمین ہے، وہ ان پہ کیوں عذاب بھیجے گا؟ اللہ نے ان کے اوپر بیماری کا امتحان کیوں بھیجا دنیا میں؟ کیا وہ ارحم الراحمین اللہ دنیا میں ارحم الراحمین نہیں؟ اللہ نے ان پہ بے روزگاری کا عذاب دنیا میں کیوں بھیجا؟ تب تو آپ مدد کے لیے دوڑ کے گئے، نہ آپ کو یہ یاد رہا تھا کہ یہ ارحم الراحمین خدا ہے، کبھی عذاب نہیں ڈال سکتا نیک بندوں پر، نہ یہ یاد رہا تھا یہ علی کا شیعہ ہے، علی کائنات کا نظام با اذن خدا چلا سکتے ہیں. لیکن جب وہ قبر کے اندر گئے یہ ساری چیزیں یاد آنے لگی. دنیا میں جس طرح بے روزگاری کا عذاب انسانوں پر آتا ہے، اسی طرح قبر میں گناہوں کا عذاب آتا. جب یہاں ارحم الراحمین خدا ہونے کے باوجود آپ کا جاب چھوٹ سکتا، تو قبر کے اندر بھی ارحم الراحمین کے باوجود انسان پہ عذاب آ سکتا ہے. یہ کچھ باتیں مجھے شب جمعہ کی وجہ سے کہنا پڑے. اور روایت کا جملہ کہ اصحاب ایمان کی ایک خصوصیت یہ کہ وہ کوئی گناہ نہ کرنے کے باوجود اتنا ڈریں گے اللہ سے اور اتنا روئیں گے خوف خدا میں کہ لگے گا کائنات میں ان سے بڑا گناہگار کوئی نہیں. گناہ نہ کرنے کے بعد ان کی یہ حالت ہے. معرفت اصحاب ایمان کریں. اگر میں معرفت ایمان پہ بات کر رہا ہوتا تو صحیفہ کاملہ کی وہ دعائیں سناتا کہ چوتھا امام عذاب خدا سے رو رہا ہو. لیکن وہ ایک الگ موضوع، وہ معرفت امام اصحاب امام کی بات ہو رہی. دنیا کی ساری تکلیفیں نیک لوگوں پہ آتی ہیں، آپ کہتے ہیں اللہ ارحم الراحمین ہے، پھر بھی آ جاتی. مولا علی اپنے شیعہ کے مذہب کیا خالی مرنے کے بعد کرتے ہیں کہ دنیا میں بھی کرتے ہیں؟ دنیا میں بھی کرتے ہیں. اس کے باوجود کہ آپ کے گھر میں مسائل نہیں آتے، نعوذ باللہ، آپ کے عقیدے کو ہلانا نہیں چاہتا ہوں، بتانا چاہتا ہوں کہ عقیدہ اور مشکلات یہ دونوں کو ساتھ لے کے چلیے، تبھی نیک اور شریف اور دیندار مرنے والے جن سے کبھی کوئی غلطی ہو گئی ہوگی وہ بھی فائدہ پائیں گے. خالی شرابیوں کو فائدہ نہ پہنچائیے، خالی بے نمازیوں کو فائدہ نہ پہنچائیے، خالی بے حجاب عورتوں کو فائدہ نہ پہنچائیے، خالی دوسروں کا مال ہضم کرنے والوں کو فائدہ نہ پہنچائیے، خالی خمس روک لینے والوں کو فائدہ نہ پہنچائیے اپنے غلط نظریے کی وجہ سے کہ جی وہ انہوں نے گناہ کیا ان کی مدد کرو اور ان کی مدد نہ کرو. یہی وجہ، یہ بھی ایک بہت اہم وجہ کہ یہ لوگوں کے ذہن سے خیال نکال کے ان لوگوں کی مدد کرنا جو بیچارے پابند نماز ہیں، کبھی نماز قضا ہو گئی ان سے، وہ زیادہ محتاج حقدار ہیں کہ ان پہ رحمت نازل ہو ہماری طرف سے بھی. اب یہ ہے نا کہ اللہ ارحم الراحمین تو ہے، اللہ دیکھتا تم کیا کر رہے ہو، میری رحمت تو اپنی جگہ پہ وہ آئے گی، تم کیا کر رہے ہو. اور یہ بہت اہم پھر جملہ ٹک گیا جا کے ہمارے اصل موضوع سے، اصحاب ایمان کی یہ بہت اہم خصوصیت، وہ یہ نہیں دیکھتے کہ اللہ کیا کرے گا، وہ دیکھتے پہلے ہم نے کیا کیا، جو تم کر سکتے ہو کرو، پھر اللہ کی طرف سے دیکھو باقی مدد آتی ہے. السیئ منی والاتمام من اللہ، ختم بات. تو اب یہ چیز سبب بنی کہ ہمارے ہاں یہ رواج اور دستور ہے، اور شرعی دستور ہے، دستور تو بہت سارے ہیں. کل کھارا در کا دستور چل رہا تھا کہ نامحرم بوڑھی عورت سر پہ ہاتھ پھیرے، نہیں شرعی، عالم کا بھی انتقال ہو تو ایصال ثواب کے لیے فاتحہ پڑھی جاتی ہے، مجتہد کا بھی انتقال ہو تو ایصال ثواب کی مجلس ہوتی ہے، مرجع کا بھی انتقال ہو تو ترحیم کے لیے کے حوالے سے درخواست آتی ہے، تاکہ تصور رہے کہ ہمارے خاندان میں باپ ماں کوئی نیک آدمی ہے، وہ بھی ہماری مدد کا محتاج ہے. نیکیوں کے باوجود کوئی غلطی تو ہو ہی جاتی ہے. بلکہ جو جملہ میں کہتے کہتے رکا اور رکنے کے بعد دوبارہ کہہ رہا ہوں وہ یہ ہے کہ یہ بھی ایک وجہ کہ امام معصوم چاہنے والوں سے کہتے ہیں ہمارے لیے دعا کرو. مولا ہم، یعنی یہ تصور ہم کو موت دے دے کیا ہم امام کے لیے دعا کریں؟ وہی چیز امام واضح کرنا چاہتے ہیں کہ جب تم کو یہ پیغام دیا جائے کہ امام کے لیے بھی دعا کرو تو پھر وہ سارے غلط خیال دل سے نکل جائیں گے کہ جی وہ مرنے والا جو ہے وہ قبر میں گیا، اب ہمارا ہمیں کیا ضرورت اس کے لیے کوئی قربانی دینے کی؟ نہ لوگ پیسہ خرچ کرتے ہیں مرنے والے کے لیے، نہ دو رکعت نماز، آج کی رات شب جمعہ والدین کی ایک دو رکعت نماز حدیث والدین پڑھی جاتی ہے جس کا ٹائم ہے، لیکن بہتر ٹائم مغرب عشاء کے بیچ میں کتنے لوگ پڑھ کے آئے ہوں گے. مراد یہ مجمع نہیں ہے، مراد یہ کہ دنیا بھر میں جو آشیاں، اور وہاں امام کہہ رہے ہیں ہمارے لیے دعا کرو. آپ کہیں گے امام نے کہاں کہا، ہم نے تو آج تک نہیں سن، یہ درود کیا؟ جا کے ترجمہ دیکھ لیجئے گا، کسی بھی زبان میں درود کا ترجمہ تو ہر کتاب میں ملے گا، وہ کیا؟ اے خدا رحمت بھیج رسول والے رسول، یہ دعا نہیں ہے کیا؟ ترحیم، کسی کو ترحیم کہتے ہیں، محتاج ہے ہماری رحمت کی دعا. اس کے بعد جب زیارت پر آ جائیں گے ایک روایت آپ کو سنائی جائے گی جو راوی کو کنفیوز کر گئی. بعد میں دسویں امام سے ملاقات کے لیے گیا، مولا میں مدینے میں دسویں امام ہے، مولا میں کربلا جا رہا ہوں، آپ کو خدا حافظ کہنے آیا. امام نے کہا میرے حق میں میرے دادا کے روزے میں قبے کے نیچے دعا کرنا. چلا گیا کربلا جا کے دعا کے لیے ہاتھ اٹھانا چاہے، ساتھی نے کونی مار دی، یہ کیا کر رہے تم؟ یہ دعا کر رہے کہ خدا بندہ میرے دسویں امام کی دعا میں پہنچا رہا ہوں، ان میں اور حسین میں فرق کیا ہے؟ دونوں ایک ہی نور کے ٹکڑے، تم ان کے لیے دعا کرو. اب وہ پورا واقعہ نہیں پڑھ رہا ہوں، ٹائم نہیں ہے، گھڑی کی سوئیاں میرے سامنے، لیکن بہت مشہور روایت ہے مجھے یاد. جتنے قافلوں میں میں گیا سب جگہ یہ روایت پڑھی جاتی ہے، دسواں امام اپنے ماننے والوں سے کہہ رہا دعا کرو. سلسلہ ہے یہ، کیوں؟ اس لیے نہیں کہ امام محتاج ہے. دو چیزیں اس میں، پہلی بات تو وہی ہے کہ جو تحفہ تم امام کو دو گے، امام کم سے کم 70,000 ٹائم بڑھا کر تمہیں واپس کرے گا. یہ طریقہ، ایک گھنٹہ اور 10 منٹ میری مجلس ہو گئی ہے، ایک پہلی درود تھا اور ایک آخری درود ہے. اب مجھے آپ بالکل اجازت دیجئے، میں جلدی جلدی بات ختم کرنا چاہتا ہوں. دل بہت چاہتا ہے، بہت دل چاہتا ہے نعرہ اور درود کا، لیکن وقت اور موضوع میرا بڑھ جاتا ہے، پھیل جاتا ہے. بس آج تو اجازت دیجئے، بہت دیر ہو گئی ہے، ماتم کا وقت بھی کم ہو گیا، لیکن کم سے کم 70,000 گنا کر کے واپس کرتے. جو دعا تم نے دی اس لیے نہیں دی، بعض اوقات یہ بچے آتے ہیں میرے پاس، تم آپ سے کہہ نہیں رہا ہوں، اچھا وہ یہ ہے کہ چاکلیٹ لا کے دی مولانا، یہ ہماری طرف سے گفٹ لے لی. اب اگر میں سفر میں نہ ہوں، اپنے وطن میں ہوں، تو میں چاکلیٹ کے جواب میں چاکلیٹ نہیں دوں گا. بچے نے چاکلیٹ دی ہے جتنی اس کی استطاعت، میں اسے بہتر ہی چیز اس کو واپس کروں گا. امام کو آپ دیں، ایک تو یہ، اور دوسرا یہ ہے کہ امام سلسلہ ہمارے یہاں قائم کرنا چاہتے ہیں کہ دعا کے مرحلے میں اور مدد کے مرحلے میں قبر کے حوالے سے کسی کو بھی فراموش نہ کرو، یہ سوچ کر کے تو بہت نیک آدمی. ہاں یہ ہمارے اور آپ کے لیے بس. آج آج سب سے زیادہ مسائل پڑھنے چاہیے کیونکہ شب جمعہ، اور آج ہی میں سب سے کم مسائل پڑھ رہا ہوں مجبوری کی وجہ سے، لیکن چونکہ ہمارے اس عشرے میں 3 بھرپور راتیں آئیں گی مسائل، آقا حسن کی شہادت کی رات، شہزادی سکینہ کی شہادت کی رات، اور 30ویں کی رات، تو جو کمی ان مجالس میں رہ جائے گی وہ وہاں جا کے پوری ہو جائے گی، بس بہت ہی مختصر. اور وہ یہ کہ ہاں یہ تو ہمارے اور آپ کے لیے ایک نظام کہ امام اس لیے اپنے لیے دعا کروا رہے ہیں کہ امام ہم کو دینا چاہتے ہیں، اور امام یہ چاہتے ہیں کہ مومن کی غیرت باقی رہے. وہاں امام بھی اس طرح نہیں دینا چاہتے جیسے غریب فقیر کو دیا جاتا ہے، فقیر خالی مانگتا ہے اس کو دیا جاتا ہے، نہیں، امام دوستی کے انداز میں دینا چاہتے، تم نے دیا تو میں پلٹ کے دے رہا ہوں. دیکھیے امام ہماری غیرت بچانا چاہتے ہیں، امام ہماری شرم کا لحاظ رکھنا چاہتے ہیں، امام ہماری عزت نفس کا احترام کرنا چاہتے ہیں. باپ اگر بیٹے کو کچھ دے اس میں بے غیرتی نہیں ہے، لیکن امام چاہتے ہیں اس طرح سے دوں کہ آپ کو یہ احساس ہو کہ بھائی میں نے دیا، امام نے بھی دیا. یہ بہت بڑا ایک موضوع، ان العزت للہ ولرسول وللمؤمنین جميعا، مومن کی عزت. اور دوسری بات یہ کہ وہ سلسلہ قائم ہو، لیکن وہ ہمارے اور آپ کے لیے بلکہ سب کے لیے. اور اسی حوالے سے ہمارے سامنے یہ روایت کا فقرہ آتا ہے اور بات ختم. کربلا کے واقعے میں شہزادی فاطمہ جو تھی ذاکر سے کہتی ہے میرے بیٹے کی رخصتی کا بیان ضرور پڑھا. اب مجمع سے گزارش ہے کہ آپ دیکھ رہے ہیں کہ 9:38 ہو چکے ہیں اور 9:55 تک آپ سب کو یہاں سے نکل جانا چاہیے، تو آج مجلس کے فوراً بعد اور روزانہ یہاں پہ مجھ سے ہاتھ نہ ملائیے گا ممبر سے اترتے. نوحا خان حضرات بھی آقا حسین کی ڈیوٹی انجام دے رہے ہیں، ان کو آپ کو ڈسٹرب، ہمیں اور آپ کو انہیں ڈسٹرب کرنے کا حق نہیں، تو مجھے جانے دیجیے گا، میں بالکل کونے میں چلا جاؤں گا. ان کا کوئی ضروری مسئلہ ہے آج تو چھوڑ ہی دیں، اور جن کو ہاتھ ملانا ہے وہ ادھر آ جائیں، ادھر نہیں. بچوں تم بھی سن لو، 9:38 38 की वजह से मुझे बहुत मुख्तसर बात करना। आखिरी रुख्सत हुसैन की फातिमा के लिए कयामत है कयामत। ऐ मेरे बेटे के का जिक्र करने वाले, जब मेरे बेटे के मसाए पढ़ तो मेरे हुसैन की रुख्सती जरूर पढ़ना। एक अजीब मरहला है वो रुख्सती का। रुख्सती ही वो है कि जहां पे मीर अनीस का मिसरा बिल्कुल ठीक है कि आज शब्बीर पे क्या आलम है तन्हाई, वहां भी शब्बीर अकेले रह गए, असगर भी मारे गए, कोई नहीं है, शब्बीर अकेले रह गए। लेकिन रुख्सती के वक्त सबसे तो रुख्सत हुए। जब जैनब के पास पहुंचे तो तीन जुमले, पहला जुमला यही था कि बहन जैनब जरा अपने शाने पर से चादर हटाना, वो आशूर की सेपहर की रिवायत। दूसरा जुमला था कि या उख्ता ला तंसीनी बिना पिलत लैस, जब नमाज शब पढ़ना तो मुझे न भूलना। दुआ, नमाज शब दुआ का नाम है ना, मुझे याद रखना, यानी नमाज शब की दुआ में मुझे याद रखना। और जैनब ने नमाज शब भी पढ़ी तो इस तरह पढ़ी कि आका सज्जाद कहता कि यह काफिला चलता रहा बगैर महमिल बगैर अमारी के, दोनों हाथ गर्दन से बंधे। यह काफिला रातों को भी चलाया गया है बाज जगह। मैंने अपनी फूफी जैनब और काफिले की एक खातून को भी कोई नमाज शब तक कजा करते नहीं देखा। वाजिब नमाजें नहीं, नमाज शब तक, बल्कि जैनब की नमाज शब, हुसैन की दुआ, हुसैन की दरख्वास्त। नऊज़ु बिल्लाह, हमारे आपके लिए सही नहीं है, जैनब के लिए सही है दरख्वास्त, बहन मेरा नाम नमाज शब में लेना। तो जैनब ने इस तरह नमाज शब पढ़ी कि रास्ते में नमाज शब पढ़ी, ऊंटों पे नमाज शब पढ़ी, दरबारों में नमाज शब पढ़ी, बाजारों में नमाज शब पढ़ी, जिंदान में नमाज शब पढ़ी। और जिंदान में तो ऐसी नमाज शब पढ़ी कि सज्जाद भी हैरान हो गए जब ये मंजर देखा, मेरी पुती जैनब आज बैठकर नमाज पढ़ रही हैं। वो वाजिब नमाज नहीं थी, वो सुन्नत नमाज थी। ये नमाज शब जो वैसे ही इजाजत है, आप बैठ के पढ़ सकते हैं, नमाज शब बैठ के पढ़ रही, सज्जाद हैरान हो गया, फूफी अम्मा आज ये कौन सा दिन आ गया कि आप और नमाज बैठ के पढ़े। आपने तो शाम गरीबा भी लुटे हुए घर का पहरा दिया और वहां भी जब नमाज शब पढ़ी तो खड़े होके पढ़ी। शाम गरीबा किसका नाम है? हुसैन का लाशा सामने है, अब्बास का लाशा वहां नजर आ रहा, अकबर के कलेजे की बर्ची इधर नजर आ रही, कासिम के बदन के टुकड़े इधर नजर आ रहे, इनके दरमियान भी जैनब नमाज पढ़ रही है तो बैठ के नहीं पढ़ रही। आज कौन सा दिन आ गया? का सज्जाद बेटा, आने वाली खिजा और पानी इतना कम है कि मैं अपना हिस्सा बच्चों को दे देती हूँ, इनका पेट भर जाए। आज कमजोरी की वजह से जैनब के बदन में नमाज के लिए भी खड़े होने की ताकत न रही। शहजादी, जब आप इतनी कमजोर हैं तो जब यजीद ने रिहा किया तो पहले पानी मांगा होता? कहा नहीं, हमें मातम के लिए जगह लेके दी जाए। जैनब पानी की प्यास बर्दाश्त कर सकती है, आंसुओं की प्यास बर्दाश्त नहीं कर सकती। मातम हुसैन, मातम हुसैन।